नमस्कार। कार्यक्रम अतीतका गीतमा तपाईलाई धेरै धेरै स्वागत गर्छौ। प्राविधिक मित्र मोहन काफले अनि म दुर्गा अधिकारी। तपाईले यो कार्यक्रम मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरू सँगै एफएम 98, 100 र 103 मेगाहर्जमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ भने www.radionepal.gov.np बाट पनि तपाईले हामीलाई सुन्न सक्नुहुनेछ। अतीतका गीत कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवनकथा प्रस्तुत गर्ने गर्दछौ भने उनै कलाकारका स्वर संगीत अनि रचनामा रहेका गीत संगीत पनि तपाईलाई सुनाउँदै आइरहेका छौ। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप बहुप्रतिभाका धनी सम्मानित हास्य कलाकार गायक हरिवंश आचार्यका जीवनका केही अंशलाई केलायौं भने आजको कार्यक्रममा पनि हामी हरिवंश आचार्यका जीवनका बाँकी कुराहरू तपाईलाई सुनाउनेछौ। हरिवंश आचार्यसँग टेलिफोनमा गरिएको त्यो कुराकानीको बाँकी अंश सुनाउनु भन्दा अगाडि एकैछिन हरिवंश आचार्य अनि सुकमित गुरूङको स्वरमा रहेको यो गीत तपाईलाई सुनाउँछौ। त्यसपछि हामी कुराकानीलाई अगाडि बढाउनेछौ।
थक्छुमा पनि हुन्छ विषय
बराबर तिम्रो मेरो माया बराबर बराबर सुख दुःख
जुन पहिलेदेखि महजोडीले गर्दै आउनुभएको काम पनि विशेष गरी सामाजिक पाटोतिरै ढल्किएको बढी लाग्छ। जस्तो रात भन्ने टेलिफिल्म पनि यहाँहरूले बनाउनु भएको थियो नि, त्यो पनि महिला हिंसा चेलीबेटी बेचबिखान विरूद्धकै थियो जस्तो लाग्छ होइन।
रात भयो पछि हामीले चाहिँ राजमार्ग भन्ने एउटा अनि लेफ्ट राइट डेट भन्ने बनाएको तिनटै टेलिड्रामाहरू चाहिँ यो महिला बेचबिखान सम्बन्धित मुभीहरू हो। त्यो त्यसले पनि त्यो बेलामा जुन बेलामा एचआइभी भन्नु पनि मान्छे लाज मान्छ, एड्स भन्नु पनि मान्छे लाज मान्छ होइन। त्यस्तो बेलामा टेलिफिल्म चाहिँ टिभीबाट आउँदाखेरि मान्छेलाई एचआइभीबाट सतर्क बनाउँ, एड्सबाट सतर्क बनाऊ भन्ने एउटा त्यो बेलामा पनि मान्छेलाई जागरण गर्नलाई अलिकति सहयोग गर्यौँ भने हामी सुन्छौँ।
जस्तो यहाँसँग कुराकानी गर्दाखेरि मदन कृष्ण सरको अनि मदन कृष्ण सरसँग कुरा गर्दाखेरि हजुरको कुरा गरिएन भने सायद कार्यक्रम अपुरो हुन्छ जस्तो लाग्छ मलाई होइन। यहाँहरूको कलाकारिता क्षेत्रमा त यो सहकार्य दीर्घजीवी नै रह्यो, एकदमै दीर्घजीवी छ र यो गीती क्षेत्रमा पनि यहाँहरूले सहकार्य गर्नुभयो। जस्तो संसारको नेपाली जाति भन्ने गीत पनि यहाँहरूले त्यो क्यासेट निकाल्नु भएको छ, त्यो गीत पनि यहाँहरूले बनाउनु भएको छ, त्यो पनि एउटा सामाजिक परिवेशलाई नै छुन्छ क्यारे त्यो गीतले पनि होइन।
संसारको नेपाली जाति लडाईमा जो थाप्छन् जाति अनि भन्ने गीत चाहिँ हामीले दार्जिलिङमा एउटा गोर्खाल्यान्ड मुभमेन्टहरू सञ्चालन भइरहेको थियो, नेपाली भाषीहरूप्रति दमन भइरहेको थियो, आसामबाट मेघालयबाट चाहिँ नेपालीहरूलाई निकालिरहेको थिए, त्यहाँका सरकारी मिलिमतोमै त्यहाँका उग्रपन्थीहरूको चाहिँ त्यसले गर्दाखेरि अब नेपालीहरूमाथि अन्याय अत्याचार भएको थियो। अनि अब हामीले गएर त्यहाँ फिजिकल्ली केही गर्न सक्दैनौँ, आर्थिक रूपमा पनि गरेर धेरै गरेर साध्य हुँदैन। जो नेपालीहरू आसाममा बस्छन्, सिक्किममा, दार्जिलिङमा बस्छन्, कालिम्पोङमा बस्छन्, सिलगढीमा बस्छन्, तिनीहरूमाथि अत्याचार हुँदाखेरि चाहिँ नेपाल सरकार चाहिँ यस्तो कुरामा भारत रिसोला भनेर बोल्दैन कि, भारत रिसोला भनेर उसले चाहिँ जस्तो भुटानी शरणार्थीकै विषयमा पनि जति अडान लिनु पर्थ्यो, भुटानी शरणार्थीको विषयमा नेपालले जति आवाज उठाउनु पर्थ्यो, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल पुग्न सक्नु पर्थ्यो, जहिले पनि भारत रिसोला भारत रिसोला भनेर चाहिँ त्यो कहिले पनि त्यसरी चिच्याउन सक्दैन। सरकारले बोलेन भने पनि देशभित्र त हामी छौँ नि, नेपालीहरू छौँ भनेर हामीले चाहिँ त्यो विषयमा गीत बनाएर गायौँ र त्यो त्यो गीतले गर्दाखेरि चाहिँ जस्तो गोर्खाल्यान्डमा मुभमेन्ट गरिरहेका मेघालयमाबाट अत्याचारमा परेकामा नेपालीहरूले हाम्रो लागि बोलिदिनेहरूले भन्ने चाहिँ एउटा अलिकति हुन त यस्तो चिजले कन्ट्रिब्युट कम गर्ला, तैपनि हामीलाई हाम्रो विषयमा बोलिदिने नेपालबाट पनि आवाज निस्कियो भन्ने कुराहरू हुन्छ। जस्तो हामीलाई एउटा के अनुभव छ भने हामीले भुटानबाट जब सुरुमा मान्छेहरू चाहिँ निष्कासन भए नेपालीहरूलाई निकालिदियो, त्यसपछि झापाको चाहिँ एउटा खोलाको किनारमा भुटानबाट आएका नेपालीहरूले गाई वस्तुहरू शुद्ध लिएर खाक लिएर त्यसपछि साइकल लिएर त्यो खोलाको किनारमा आएर बिचल्ली भएर बसिरहेको थिए। त्यो बेलामा हामीले विज्ञापन भन्ने नाटक गर्दै हिँड्थ्यौँ, हामीले देशभरि नै त्यो प्रोग्राम गर्थ्यौँ र त्यो ड्रामा खेलेर आजको 30-35 वर्ष अगाडि 1,00,000 रुपियाँको मूल्य ठुलै थियो। त्यति मूल्य बराबरको हामीले सामान किनेर खाद्यान्नहरू किनेर भुटानको शरणार्थीहरूलाई हामीले बाँडेको थियौँ अनि त्यो गुण उहाँहरूले अहिलेसम्म पनि कस्तो सम्झिनु हुँदैन भने जसरी हामी अस्ट्रेलिया गयौँ प्रोग्राम गर्नलाई, अमेरिकाका दुई तिनवटा सहरहरूमा गयौँ, उहाँहरूले भुटानिज नेपालीजहरूले चाहिँ उहाँहरू जो अहिले चाहिँ त्यहाँ पुनर्स्थापना हुनुभएको छ त्यो देशहरूमा अनि अझ पनि 6,000 मान्छे यहाँ शरणार्थी शिविरमै बस्नु बाध्य हुनुहुन्छ र त्यहाँ अस्ट्रेलियामा अमेरिकामा क्यानाडामा भुटानिज शरणार्थीहरूले हामीलाई महजोडीले पहिलो सहयोग गर्ने तपाईँहरू जुन बेलामा सरकारले देखेको थिएन, अन्तर्राष्ट्रिय सङ्घ संस्थाले चाहिँ आफै पुगेको थिएन, त्यो बेलामा हामीलाई चाहिँ बिचल्ली पर्दाखेरि चाहिँ तपाईँहरूले सहयोग गर्न आउनुभएको थियो भनेर उहाँहरूले हामीलाई सम्मान गर्नुभयो क्या, त्यहाँ सम्मान गर्नुभयो अनि केही पैसा पनि हामीलाई हाम्रो लागि दिनुभयो, तर हामीले त्यो पैसा हामीलाई चाहिँदैन, त्यो पैसा चाहिँ हामीले स्कुलले समता भन्ने स्कुललाई जसलाई चाहिँ हामीले अलिकति परेको बेलामा यसो बोलिदिन्छौँ मद्दत गर्ने कोसिस गर्छौँ, त्यो स्कुललाई प्रति समर्पित गरिदिनुहोस् भनेर हामीले पैसा चाहिँ दिनु मानेनौँ, तर उहाँहरूले हामीलाई सम्मान पत्र दिनुभयो, स्वागत गर्नुभयो, खुसी हुनुभयो। त्यो कारणले अब त्यस्तो कामहरू गर्न पाउँदाखेरि सम्झिँदाखेरि चाहिँ अब हाम्रो दायित्व पनि हो, नेपाली एउटा नेपालीलाई पर्दाखेरि अर्को नेपालीले बोल्दैन भने कसले बोल्छ त भन्ने त्योसँग सम्बन्धित हो त्यो गीत। त्यो बेलाको गीतहरूमा मान्छे ढोका खुलेर रुँदै रुँदै त्यो गीत सुन्थे, त्यही सिलसिलामा मैले गीत हुन्छ।
संसारको नेपाली जाति लडाईँमा जो थाप्छन् साथी, संसारको नेपाली जाति लडाईँमा जो थाप्छन् साथी, जसको नाम हेर्यो भने हिमसुरी भण्डानी माथि, अन्याय भो त्यही जातिलाई इतिहासले गल्ती गर्दा हो, इतिहासले गल्ती गर्दा हो। मेची पारी त्यो चियाबारी चौबन्दी चोलो र सिटको साडी, मेची पारी त्यो चियाबारी चौबन्दी चोलो र सिटको साडी, माटो सँगसँगै हुर्केर आका नागरिकता चाहिँ कहिले नपाका, यताकाले उताको भन्ने उताकाले यताको भन्ने, प्रशासनले मान्छे नगन्ने लडाई परे लड्न जा भन्ने, तैपनि सधैँ हाँसेर बस्ने गोर्खे वीर भनेर गौरव गर्ने गोर्खालीहरू खायो अलि न त अरूले खाए, तिमीले खायो अलि न त अरूले खाए। घडीको सुई घुम्दै गयो डाँडा पाखाले हेरिरह्यो, घडीको सुई घुम्दै गयो डाँडा पाखाले हेरिरह्यो, बोट चियाको बढ्दै आएको अवस्था झन् झन् घट्दै गएको, डोको बोकी चिया टिप्ने दिदीले चियाको दरामा पसिना चुहाको, एक पाती पसिना बेचेर उनले यस्तो महँगीमा 10 रुपियाँ पाएको, बिए पास गर्नेले पिउँ जागिर खाएको, अफिसर चाहिँ बाहिरको आएको, चार दशक पहिले जस्तै छ अहिले विकास भन्ने भएन कहिले, पहाडलाई भनेर बजेट नि आएको, पहाडै नचढी बेपत्ता भएको, उकुस मुकुस भएको पोको विस्फोट भयो रे, बल्ल गोर्खालीलाई होस आयो रे।
राम्रा राम्रा गीतहरू जुन सामाजिक परिवेशलाई, नेपालीको दुःखलाई सुखलाई समेटेर जुन यहाँले गीत बनाउनु भएको छ, यहाँले आफूले बनाउनु भएका ती सामाजिक परिवेशका यी गीतहरू मध्ये आफैलाई चाहिँ आहा मैले साह्रै नै चित्त बुझ्दो गीत बनाए है भनेको भन्ने लागेको चाहिँ कुनै गीत यहाँ सम्झिनुहुन्छ त्यस्तो कुनै गीत छ
मनमा? मलाई गाह्रो हुन्छ किनभने मलाई चाहिँ जस्तो हाम्रो यहाँ साह्रै बाटो गीत एकदमै मनपर्छ, साझा बसमा जो पनि चढ्दछ भन्ने गीत मनपर्छ। सन्तले सन्तले चाहिँ मलाई जुन स्थापित गराएको थियो त्यसमा ठुलो सन्देश केही छैन होइन, त्यही पनि त्यो एउटा कमर्सियल विशुद्ध कमर्सियल गीत हो, त्यसले चाहिँ म गीत पनि गाउन अलिअलि जान्दो रहेछु भन्ने सक्दो रहेछु भनेर मलाई स्थापित गराइदियो। त्यसपछि सारङ्गी रिटोला मौका मिल्यो फेरि भेटौँला भने चाहिँ त्यो गीत पनि अब विदेशमा काम गर्न गएका नेपालीहरूको पीडा त्यसले बोलेको छ, त्यो पनि मनपर्छ। अब बराबर तिम्रो मेरो माया बराबर भन्ने गीतमा चाहिँ धेरै महिला सङ्गठनहरूले मलाई चाहिँ रेकगनाइज गर्नुभएको छ, सम्मान गर्नुभएको छ गीत गाइदिनुभयो भनेर
होइन।
अब अहिले चाहिँ कर्कलोको केवला गीत पनि मलाई चाहिँ आफैलाई पनि आनन्द लाग्छ सुन्दाखेरि, अनि यसको मेलोडी पनि राम्रो लाग्छ, अनि मैले गाएको पनि ठिकै राम्रै गाएको छु जस्तो पनि फिल हुन्छ। त्यसमा चाहिँ भिजुलाइजेसन चाहिँ एकदमै राम्रो भएको छ, अनि त्यसले गर्दाखेरि अब मैले एउटै मात्रै भन्नु गाह्रो हुन्छ, मलाई सबै धेरै जस्तो गीतहरू मन नपरेको गीत पनि छन् गीता गीतहरू जुन चलेनन् तर नचलिसकेपछि त्यसमा चाहिँ धेरै खेलिएको रहन्छ। चलेको गीतहरूमा चाहिँ मैले धेरै गएको छैन, जब 15-20 गीत गाएँ होला त्यसमा 8-9 जति चलेछन्, त्यो सबै नै राम्रै लाग्छ मलाई।
अनि यहाँले गाउनुभएका ती गीतहरूमा जस्तो मदन कृष्ण सरले चाहिँ यो गीत चाहिँ कसरी लेख्नु भयो, यति राम्रो क्रिएसन कसरी भयो भनेर कुनै गीतलाई तारिफ गर्नु भएको छ?
गर्छौँ हामी एकले अर्कालाई तारिफ गर्छौँ, जस्तो मदन दाईको लेख्नु भएको गीतहरू अनि अरबौँ मान्छेहरूमा भन्ने, त्यसपछि खोलाबारी खोलापारी गीतहरू त्यो पनि मलाई राम्रो लाग्छ, मलाई एकदमै राम्रो गीत लेख्नुभएको भन्छु। अब मन दाईलाई पनि मैले गीतहरू राम्रै छ भन्नुहुन्छ, राम्रो लाग्छ।
अब हामी कार्यक्रमको अलिक तल तल नै आइसक्यौँ, हामीलाई कुरा गर्न त यहाँसँग कति धेरै मन छ र अथाह विषय पनि छ, तर आज हामी यही गीतकै सन्दर्भभित्र नै बढी छिरिरह्यौं र यिनै कुराहरू गर्छौं। र अब चाहिँ हामी थोरै यहाँको पारिवारिक जीवनतिर पनि अलिकति ढल्कन्छौं थोरै, होइन? यहाँले यति राम्रा गीतहरू सृजना गर्नुभयो, कलाकारिता क्षेत्रमा पनि यहाँको अथाह योगदान रह्यो, यो नेपाल भूमिका लागि बहुप्रतिभाको धनी हुनुहुन्छ यहाँ, यहाँको यो प्रतिभाको प्रभाव चाहिँ यहाँको परिवारभित्र चाहिँ परेको छ कि छैन?
परिवारले सपोर्ट गरेन भनेदेखि त कुनै पनि व्यवसाय सफल हुनै सक्दैन होइन, त्यसैले मैले चाहिँ गरेका कामहरूमा मेरो परिवारले असाध्यै नै सपोर्ट गर्छन् र म परिवारसँग जोडिएको एउटा नाता पनि यही सांस्कृतिक नाताबाट नै मलाई चिनेर जानेर ल यो मान्छेले मलाई पाल्न सक्छ, यो मान्छेले मलाई माया गर्छ र यो मान्छेलाई मैले मेरो छोरी जिम्मा लगाउन मिल्छ भन्ने कन्फिडेन्स चाहिँ डेभलप भएको चाहिँ मेरो कलाकारिता देखेर नै हो उहाँहरूलाई पनि होइन, र त्यहीसँग गाँसेरै चाहिँ मेरो जीवन पारिवारिक जीवन सुरु भएको हो। र मेरो दिगम्बर श्रीमती जो भौतिक रूपमा मसँग अहिले छैन मिरा आचार्य, उनी चाहिँ नेपालको निजी क्षेत्रका रेडियोहरूको उदय भइसकेपछि रेडियोमा बोल्ने असाध्यै राम्रो आवाज थियो र साँच्चीकै राम्रो माधुर्य कला थियो जुन रेडियोमा बोल्न सक्ने क्षमता हाम्रो दामोदर अधिकारी दाईले सिकाइदिनु भएको मलाई, र म गीतहरू गाउँथेँ, उनी चाहिँ मेरो गीत बजाउँदै हुन्थिन्, मेरो गीत बजायो भनेदेखि फेरि मान्छेले आफ्नो श्रीमानको गीत बजायो भनेर भन्छन् भनेर सकेसम्म बजाउँदै हुन्थ्यौँ। तै पनि कुनै कुनै बेलामा अब त्यो बेलामा फरमाइसै आउँथ्यो, मान्छेले यो गीत सुन्न पाऊँ भनेर प्रोग्राममै भनेपछि त नबजाइसुकै हुनुहुन्थ्यो, र मलाई चाहिँ मेरो श्रीमतीले कला क्षेत्रमा गीत सङ्गीतको क्षेत्रमा एकदमै धेरै सपोर्ट गरिन्, किनभने उसले रेडियोमै बोल्ने स्वरसँगै सम्बन्धित भएको हुनाले उसले अझ बढी बुझ्थिन् र मलाई सपोर्ट गर्थिन्, अनि तर अब विडम्बना मैले अब गुमाउनु पर्यो, भौतिक उसको शरीर छैन हामीसँग, यादहरू छन् कल्पनाहरू छन्, उसले रेकर्ड गरेका प्रोग्रामहरू मसँग छन्, सुरु सुरुमा त म सुन्नै सकेको थिएँ, त्यो स्वर सुन्दाखेरि नै म एकदमै भक्खानी थिएँ, तर बिस्तारै अब त्यो ती दिनहरूबाट सहज हुँदै गए, अब कहिलेकाहीँ सुन्छु उसको स्वरहरू, अहिले पनि त्यो रेडियो टेलिभिजनहरूमा सानो सानो पिएचहरूमा उसले चाहिँ कन्क्लुजन मेसेजहरू लास्टमा बोलेको थिइन्, अनि त्यो कुराहरू त्यो सुन्छु, सुन्दाखेरि एकदमै आनन्द लाग्छ, यसको राम्रो स्वर पनि आखिरमा मेटिँदो रहेछ, तर रेकर्ड त छ अलिकति, अनि त्यो लाग्छ। र छोराहरूले चाहिँ अब मलाई चिनेकै मेरो जन्मेदेखि नै उनीहरू जन्मिनुभन्दा अगाडि नै म आर्टिस्ट भइसकेको हुनाले मसँग उनी मेरो कला क्षेत्रसँग उनीहरू प्रभावित हुनु स्वाभाविक हो। र ठुलो छोरा चाहिँ अहिले विदेशमा बस्छ र ऊ कम्प्युटर सफ्टवेयर इन्जिनियर हो। ऊ चाहिँ कलाकारी क्षेत्रमा उसलाई खासै त्यस्तो हेर्नु मात्रै रुचि छ, आफै चाहिँ प्रेजेन्ट हुन रुचि छैन। अनि कान्छो छोरा छ मोहित चाहिँ उसलाई अलिअलि गाउँछ है, पनि अहिले अस्ति एउटा गीत गाएको थियो त्यो युट्युबमा राम्रै भएको छ, अब अर्को पनि गाउँदैछ। उसँग चाहिँ अलिक गाउने क्षमता पनि छ र एक दुईवटा मेरो टेलिड्रामाहरूमा शत्रु गति भन्ने मुभीमा पनि उसले राम्रै खेलेको छ, तर प्रोफेसनल छैन। प्रोफेसनल चाहिँ ऊ अर्कै व्यवसाय गर्छ, यसको सोख मात्रै हो। मैले नै पनि भनेको उसलाई चाहिँ यसमा प्रोफेसनल नबन, प्रोफेसनल बन्दाखेरि चाहिँ अब त्यही बाटोमा सफल हुन्छ नै भन्ने सक्यो होइन। त्यसैले तिमीले जीवन चलाउनलाई अरू केही काम गर, उसलाई चाहिँ सोखिन हिसाबले गर भनेर भन्छु मैले भनेको छु। उसले पनि त्यही मैले चाहिँ त्यहीलाई अनुसरण गरेर अरू व्यवसाय अरू नै छ उसको, तर सोखिन तरिकाले कहिलेकाहीँ पर्दाहरूमा रेडियोको माइकहरूमा कहिलेकाहीँ आउने कोसिस गरिरहेको छ। तर नाम भन्न साथै सबैले चाहिँ चिनी हामी सक्ने उसमा पुग्न सकेको छैन।
जे होस् सोखको रूपमा भए पनि केही रूपमा भए पनि कलाकारिता क्षेत्रलाई उहाँले अंगाल्नु भएको छ। अब यहाँले तयार गर्नुभएका गीतहरू मध्ये परिवारले रुचाउनु भएको गीत चाहिँ कुनै छ कि छैन?
मैले पहिले पहिले गाएको गीतहरू सन्तले हाम्री आमा बराबर ताजा बस भन्ने गीत सबै मन पराएको छ, मेरो श्रीमतीले मन पराएको छ। अब अहिले म मेरो जीवन फेरि अर्कोसँग जोडिएको छ, रमिला जो मेरो जीवनमा अहिले प्रवेश गरेकै 9 वर्ष 10 वर्ष हुँदैछु होइन, उनलाई पनि त्यो बिचबिचमा पहिले पहिले गाएका गीतहरू अरूले गीत त्यस्तै गीत गाउनुपर्छ भन्ने, अनि प्रेम गीतहरू अलिकति नाच्ने खालको गीतहरू चाहिँ नगरेको हुन्छ। अब उमेरको हिसाब अनि परिपक्व हिसाब गर्नुपर्छ, त्यस्तो गीतभन्दा त्यस्तै गीतहरू तपाईँलाई बढी मनपर्छ भनेर। जस्तो मैले पछिल्लो समयमा गाएको थिएँ कोदोको रोटीसँग एक चम्चा घिउ भन्ने गीत पनि मेरो अहिलेको श्रीमति मनपर्छ, र यो कर्कलो कोकेवालामा चाहिँ खुसी छ, एकदम खुसी छ, यस्तै खेती गर्नुपर्छ भनेर चाहिँ खुसी भएको छ।
उहाँले पनि सामाजिक परिवेशकै गीतहरू गर्दा चाहिँ हजुरलाई सुहाउँछ भनेर सल्लाह दिनुहुन्छ। एकदमै राम्रो, र यहाँले जुन परिवेशलाई अंगाल्नु भएको छ त्यो त एकदमै सराहनीय छ। हामी सबैले बयान गरेर साध्य पनि छैन, यी कुराले थोरै सानो कुराले पनि कति ठूलो अंश समेट्छ भन्ने कुरा त सबै नेपालीले बुझ्नु नै भएको छ होइन। अब हामी कार्यक्रमको बिल्कुलै अन्त अन्ततिर छौं होइन, र अन्तमा अब यो साहित्य संगीत कलाकारिता क्षेत्रमा दिनहरू गुजारेका व्यक्तित्वहरूका कुनै कुनै यस्ता पल हुन्छन् रे, हुन त उहाँहरूका सधैँ नै पल बन्छन् होइन, हरेक ठाउँमा जानु पर्यो, सुटिङ गर्नु पर्यो, साहित्यमा डुब्नु पर्यो, सबैतिर कथावस्तुमा डुब्नु पर्यो होइन सबै, तर त्यसमा पनि कुनै कुनै पलहरू यस्ता हुन्छन् रे जुन भुलौ भनेर पनि भुल्न सकिन्न रे, त्यस्ता खालका पल हुन्छन् रे, कुनै पल हजुरको पनि त्यस्तो कुनै पल छ जुन चाहिँ कुनै बेला पनि यहाँ सम्झिनुहुन्छ?
हाम्रो आदरणीय नारायण गोपाल दाईसँग पनि सङ्गत गरे, मैले चाहिँ सङ्घर्षकै बेलामा राष्ट्रिय नाचघरमा काम गर्दाखेरि नारायण गोपाल दाई पनि त्यहाँ काम गर्नुहुन्थ्यो, रङ्गमञ्चमा मैले गरेको प्रस्तुति देखेर चाहिँ उहाँ प्रभावित हुनुहुन्थ्यो र उहाँले के भन्नुभएको छ भनेदेखि तिमीले साधना गर है, साधना गर्न चाहिँ कहिले पनि नसोध्नु, जस्तो गीतमा मैले बिहान 2-3 घण्टा गीत गाउँछु, साधना गर्छु, तर अल्छी लाग्छ कहिले काहीँ गर्दिनँ, तर गरेपछि गरेको गरेको गर्छु, त्यसरी गीत सङ्गीत जस्तै हो, यो तिम्रो हाँस्य व्यङ्ग्य पनि नाटकीय विधा पनि त्यस्तै हो, साधना चाहिँ गर्नुपर्छ, तिमीले सिक्नुपर्छ, साधना नगरिकन चाहिँ तिमी माथि पुग्न सक्दैनौ, साधना गर भन्नुहुन्थ्यो होइन, म जहिले पनि त्यही सम्झिन्छु कि दाइले मलाई त्यत्रो ठुलो मान्छेले व्यक्तित्वले मलाई त्यसो भन्नुभएको थियो भनेर सम्झिन्छु, अनि मैले भने मेरो आदरणीय गुरु हरिप्रसाद रिमालजीले मलाई एक्टिङ भनेको के हो, एक्टिङमा पज गर्ने अनि स्वरको उतार चढाव यसरी गर्नुपर्छ भनेर चाहिँ मलाई उहाँले सिकाउनु भएको थियो, त्यो उहाँहरूसँग सिकेको कुराहरू चाहिँ उहाँहरूले भन्नुभएको कुरा चाहिँ मेरो जीवनको लागि एउटा कोशी ढुङ्गा साबित भएको छ र म त्यही लाइनलाई फलो गर्छु, जहिले पनि फलो गर्छु र त्यो लाइनलाई फलो गर्दाखेरि चाहिँ म यो त्यो ठाउँमा जुन जसरी उभिन सकेको छु म त्यो श्रेय उहाँहरूलाई नै दिन चाहन्छु र म सुरु सानो बेलामा मैले भैरव अर्यालजीका कृतिहरू हाँस्यव्यङ्ग निबन्धहरू मैले धेरै पढ्थेँ, त्यो त्यसबाट पनि म प्रभावित भएँ र मैले हाँस्यव्यङ्ग लेख्न सुरु गरेँ, हाँस्यव्यङ्गमा मेरो कोही पनि स्थापित गुरु हुनुहुन्न, मेरो स्थापित गुरु भनेकै दर्शकहरू श्रोताहरू र उहाँहरूको फिडब्याकबाट नै मैले धेरै कुराहरू सिकेँ र साधनालाई अगाडि बढाउनै लगेँ, तर मैले चाहिँ निबन्धबाट चाहिँ प्रभावित भएर चाहिँ म भैरव अर्यालजीको कृतिसँग प्रभावित छु र त्यो कृतिहरू अहिले पनि पढ्छु, म कहिले काहीँ पढ्छु, त्यो समयमा उहाँले कति उत्कृष्ट कृति नेपालको लागि चाहिँ योगदान दिनुभएको रहेछ भने चाहिँ म उहाँसँग कृतज्ञ हुन्छु त्यो पढेर र यही सम्झिन्छु र यसरी नै अगाडि बढ्दैछु।
हाँस्य व्यङ्ग्यको क्षेत्रमा त यहाँलाई कति भनौँ र रानी ऐश्वर्यालाई शुद्ध मजाले हँसाउनु भएको थियो अरे यहाँले होइन, त्यस्तो किस्सा नि मैले सुनेकी छु, पढेकी छु।
उहाँहरू पनि हाँस्नुहुन्थ्यो, उहाँहरू पनि अब जे मान पदवी भए पनि भित्र त मान्छे नै हुन् उहाँहरू, जस्तो नेपालमा चाहिँ अब हाँस्य व्यङ्ग्यको प्रदर्शन हुँदाखेरि राजा रानीहरू हेर्न आउनु चलन थियो र त्यो बेलामा उहाँहरूको उपस्थिति पनि एउटा नेपालको हाँस्य व्यङ्ग्य क्षेत्रको लागि ठुलो योगदान पनि थियो र उहाँहरू हाँस्दैखेरि हाम्रो तलब बढ्थ्यो, हाम्रो इज्जत बढ्थ्यो र हामीलाई प्रेरणा हुन्थ्यो, राजालाई रानी सुद्धा हाँसे खुसी हुन्थ्यो, हामी पनि खुसी भयो भने हामीलाई केही आशाहरू पलाउँथे, हामीले यो क्षेत्रमा अझ मिहिनेत गर्थ्यौँ भने उहाँहरूको पनि ठुलो कन्ट्रिब्युट छ हामीलाई यो ठुलो प्रेरणालाई।
यहाँको जीवनमा जस्तो यहाँले मैले यो कुरा चाहिँ नगरेको भए हुन्थ्यो, मैले त्यो कुरालाई छुँदै नछोएको भए हुन्थ्यो भन्ने खालका चाहिँ कुनै कुराहरू छन् कि छैन?
त्यो पश्चाताप हुन्छ मान्छेलाई, त्यो कति कुराहरू हुन्छन् मान्छेमा, मेरो बाबुबाजेले एउटा काठमाडौँमा घर थियो, जग्गा जमिन थियो, त्यो चिज चाहिँ हामीलाई व्यस्तपट्टि बाध्यता थियो कि त्यसमा हामीले अरूलाई पनि भाग लाग्थ्यो र घरको संरचना पुरानो भइसक्यो, फर्किने भइसक्यो, त्यो व्यक्ति बेलामा चाहिँ एउटा मान्छेले घर खोज्दै आउनु भएको थियो एउटा पत्नीमा, अनि यहाँ घर मैले किन्न सकिनँ छ कि र कता पाइन्छ भन्दाखेरि म पनि त्यहाँ थिएँ हतपत्त, मैले मेरो पनि डेग्रीमा छ भनेछु भने मैले होइन, र त्यो बेचिसकेपछि मेरो पैसा खाइदियो उनीहरूले, मलाई कस्तो नरमाइलो लाग्छ कि म त्यो बेलामा त्यो पसलमा किन पुगेछु, त्यो मान्छेले त्यसो भन्दाखेरि मैले किन मेरो घर डिग्रीमा छ भनेर भनेछु, त्यो बेलामा त्यो डिग्रीमा भएको मैले मेरो त्यो सम्पत्ति चाहिँ गुम्लिन्थ्यो, आज पनि त्यसको पनि उयो गर्न सक्थेँ पाउँथेँ जस्तो लाग्छ, साँच्ची कि बाबुआमा मर्दाखेरि मान्छे टुरा हुन्छन् र सम्पत्तिबाट विमुख हुनु पर्दाखेरि मान्छे टुरै जस्तो हुँदैछ, त्यसमाथि पनि काठमाडौँ जस्तो महत्त्वपूर्ण ठाउँमा त्यस्तो चिज गुमाउनु पर्दाखेरि चाहिँ मलाई पश्चाताप लाग्छ, अरू त खासै छैन मलाई त्यस्तो चिज।
जसले हजुरलाई दुःख दिनुभएको थियो कालान्तरमा गएर त उहाँलाई पनि त पश्चाताप पक्कै लाग्यो होला, मैले चाहिँ दुःख दिएँ है भन्ने त पक्कै महसुस भयो
मनमा। त त्यो यस्तो हुन्छ, मान्छेले कसैलाई अन्याय गर्यो भने त्यसलाई त्यसको त्यसलाई जहिले पनि मनमा पश्चाताप भइरहेको रहन्छ मन एकप्रति होइन। तर मान्छेहरूको स्वभाव हो कि आफूले जित्नुपर्ने, गल्ती यस्तै हो, म त राम्रो मान्छे हो, म त चोखो मान्छे हो, म डाँका होइन, म चोर होइन, त्यसले मलाई डाँका भन्यो, उसले मलाई चोर भन्यो भने समाजमा म डाँका होइन भनेर पनि प्रुफ गरेर उसले अनेक किसिमका लजिक दिएर बोल्दै हिँड्नु पर्ने पर्यो होला। तर मनमा त आफूले आफूले आफूलाई ढाँक्दै छोड्छ, सबैलाई ढान्न सक्छ, आफूले ढान्न सक्छ।
अब हामी अन्तमा छौँ, यति राम्रा यति सुन्दर कुराहरू हामी गरिरहेका छौँ तर समयले रोक्यो छेक्यो। अब अन्तमा फर्दर अब के गर्दै हुनुहुन्छ हजुरले?
अब ठुलो ठुलो खासै त्यो गर्ने जस्तो काम केही हार्दिनँ, म कहिले पनि गर्दिनँ। मैले गर्ने कला संस्कृतिकै क्षेत्रमा काम गरेर आउँछु र म कहिले पनि चुप लाएर बस्दिनँ, म जहिले पनि काम गरि नै राखेको छु। टेलिभिजनबाट चाहिँ विचार चाहिँ हाम्रो टेलिड्रामाहरू आउँदैछन् र म अहिले त्यसमै काम गरिरहेको छु। र यो कोरोना नभएको बेलादेखि दुईवटा दुई तिनवटा चलचित्रहरूमा पनि मैले काम गर्ने साइन गरिरहेको छु, त्यो त्यसको सुटिङ भइसक्यो। अब यो मन्थर भवन त्यसको सुटिङ सुरु हुन्छ, यस्तै काम गर्दैछु।
हस्, एकदमै व्यस्त हुनुहुन्थ्यो यहाँ, त्यही पनि मैले समय लिए, टेलिफोनमा भए पनि हामीले यति राम्रा कुरा गर्न पायौं। यो अवसरका लागि अनि यी कुराकानी यो संवादका लागि हृदयदेखि नै यहाँसँग आभारी छु।
हस् बहिनी, तपाईँलाई पनि विशेष व्यक्तिगत हिसाबमा तपाईँलाई र संस्थागत हिसाबमा रेडियो नेपालप्रति म आभारी छु, धेरै धेरै आभार।
अहिले सुन्नुभयो सम्मानित व्यक्तित्व हास्य कलाकार एवं गायक हरिवंश आचार्यका जीवनका कुरा। यो कार्यक्रमलाई हामीले दुई भागमा बाँडेका थियौं। कार्यक्रमको पहिलो भाग यहाँहरूले गत हप्ताकै कार्यक्रममा सुन्नुभयो भने दोस्रो भाग आजको कार्यक्रममा प्रस्तुत गर्यौं।
सँगै मर्ने सँगै बस्ने थियो त सङ्ख्याएको को चुच्चे हिमालमा मै जहाँ गए नि मै जहाँ भए नि मेरो मुटु नेपालमा।
तपाईलाई अतीतका गीत कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसका लागि तपाईले हामीलाई इमेल पठाउनु पर्ने हुन्छ। हाम्रो इमेल ठेगाना हो atitkagetgeet@gmail.com।
हामी जस्तो मान्छेलाई कसले पत्याउला, फर्कालो पत्याउला तिमीलाई झुक्याउला।
हौस् त, आजलाई अतीतका गीत कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा तपाईँ प्रति हामी आभारी छौं। अर्को हप्ता अर्कै कलाकारका अतीतका कुरा गर्न आउने नै छौं। तबसम्मका लागि प्राविधिक मित्र मोहन काफले अनि म दुर्गा अधिकारी बिदा हुन्छौ। नमस्ते, शुभरात्रि, स्वस्थ रहनुहोला।
कति चेली रोइराछन् मुम्बई कोठीमा, सुनमुना लाइदेला एकै चोटीमा, कति चेली रोइराछन् मुम्बई कोठीमा, छाती पिटी मरे आमा भन्दै रोउली, आमा बाबु हुन्छन् यहाँ कहाँ सुनौली, छाती पिटी मरे आमा भन्दै रोउली, आमा बाबु हुन्छन् यहाँ कहाँ सुनौली, फर्कालो फर्कालो बोक्यौला तिमीलाई झुक्यौला, रेल चढाइलाई जाला तिमीलाई बेची कम्पच भइजाला, रेल चढाइलाई जाला तिमीलाई बेची कम्पच भइजाला, फर्कालो बोक्यौला तिमीलाई झुक्यौला। बेच्ने पसल छ हेर्दा असल छ, फुल जस्तो जोवन तिम्रो कता खसाल छ, मुन्छी बेच्ने पसल छ हेर्दा असल छ, फुल जस्तो जोवन तिम्रो कता खसाल छ, ईश्वरको तिमी हौ मिठो रचना, सृष्टि गरे हैन तिमीलाई अन्त बेचना, ईश्वरको तिमी हौ मिठो रचना, सृष्टि गरे हैन तिमीलाई अन्त बेचना, फर्कालो बोक्यौला तिमीलाई झुक्यौला, फर्कालो बोक्यौला तिमीलाई झुक्यौला, सिलिङ चढाइलाई जाला तिमीलाई बेची सम्पत भइजाला, सिलिङ चढाइलाई जाला तिमीलाई बेची सम्पत भइजाला, फर्कालो बोक्यौला तिमीलाई झुक्यौला। दस जनाले तिमलाई लुस्दछन्, नै भने सल्क्या चुरट जिउमा झोस्दछन्, दिनकै दस जनाले तिमलाई लुस्दछन्, नै भने सल्क्या चुरट जिउमा झोस्दछन्, न त तिमी मरौली न त बाँचौली, निर वस्त्र पार्छन् तिमलाई अनि नाचौली, न त तिमी मरौली न त बाँचौली, निर वस्त्र पार्छन् तिमीलाई अनि नाचौली, फर्कालो बोक्यौला तिमीलाई झुक्यौला, फर्कालो बोक्यौला तिमीलाई झुक्यौला, झोली चढाइलाई जाला तिमीलाई बेची दम्पच भइजाला, झोली चढाइलाई जाला तिमीलाई बेची दम्पच भइजाला, फर्कालो बोक्यौला तिमीलाई झुक्यौला, फर्कालो बोक्यौला तिमीलाई झुक्यौला, फर्कालो बोक्यौला तिमीलाई झुक्यौला। झुक्याउ